नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकै साथ प्रसारण भइरहेको हरेक महिनाको 1 गते बिहान 7 बजेको भिजन न्यूज अपडेट पछि प्रसारण हुने कार्यक्रम जनतासँग अध्यक्षमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बिर्तामोड नगरपालिका वडा नम्बर 1 सँगको सहकार्यमा हामीले जनतासँग अध्यक्ष कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। हरेक महिनाको 1 गते बिहान 7 बजेको भिजन न्यूज अपडेटपछि बिर्तामोड नगरपालिका वडा नम्बर 1 का अध्यक्षसँग प्रत्यक्ष कुराकानी गर्ने गरेका छौँ। नागरिकका अपेक्षा र नगरले गर्दै गरेका काम, बिर्तामोड नगरपालिका वडा नम्बर 1 ले गर्दै गरेका काम, नागरिकहरूको विकास निर्माण सम्बन्धीको अपेक्षा लगायतका विषयमा कुराकानी गर्ने गरेका छौँ र नागरिकले राखेका सवालहरूलाई, सोधेका प्रश्नहरूलाई हामीले उहाँबाट प्रत्यक्ष जानकारी पनि गराउने गरेका छौँ।
जनतासँग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गर्न प्रस्तुत म माता विद्रोही उपस्थित भएको छु। बिर्तामोड वडा नम्बर 1 का वडा अध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे हामी माझ हुनुहुन्छ। अग्नि सर नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
हजुर धन्यवाद, नमस्कार।
नगरको बजेट तथा नीति कार्यक्रमहरू निर्माण गर्ने चरणमा हुनुहुन्छ, तयारी कस्तो छ?
हामीले अब यसलाई चाहिँ नि योजनाहरूको बारेमा भयो, बजेटलाई चाहिँ नि कसरी जाने भन्ने कुराहरूको छलफल चर्चा चल्न थालिसकेको छ नगरपालिकामा। र पहिलाको भन्दा सायद बजेट बढ्दैन जस्तो लागेको छ, किन भन्दाखेरि हामीले चाहिँ किताकाटबाट मालपोतबाट आउने रकमहरू पनि हाम्रो चाहिँ धेरै कम आएको छ, केन्द्रबाट आउने रकम पनि यसपालि काटिन्छ भन्ने कुराहरूमा हामी चाहिँ विश्वस्त छौँ। र यसले गर्दाखेरि पहिलाको बजेटमा पुग्दैन कि भन्ने कुराहरू पनि छ, एउटा यो भयो। अर्को भने चाहिँ नि हामीले बजेटलाई केन्द्रबिन्दु बनाएर भौतिक पूर्वाधारतर्फ मात्रै हामी केन्द्रित भयौँ भने त्यो विकास हुन सक्दैन, त्यसलाई पनि मध्यनजर राखेर के गर्दा हुन्छ भन्ने कुराहरू हामी छलफलमा जुटिसकेको छौँ। माधवजी,
जस्तो यहाँले अहिले नै भन्नुभयो कि विकास निर्माण चाहिँ भनेको पूर्वाधार विकास मात्रै विकास होइन, सामाजिक विकास र मान्छेको चेतना स्तरको विकास पनि महत्त्वपूर्ण हुन्छ भन्ने आशयबाट यहाँले कुरा गर्नुभएको छ। अब यो कोणबाट, तपाईँले उठाएकै कोणबाट चाहिँ बिर्तामोड नगरपालिका कसरी अब अगाडि बढ्छ?
बजेट सबभन्दा पहिले त बजेटमै केन्द्रित हुन्छ, बजेटको कति कतिको बजेट ल्याउने भन्ने कुराहरूको हुन्छ, र अन्य कुराहरू हामीले एक दुईवटा चाहिँ महत्त्वपूर्ण कुराहरू बाहेक भौतिक पूर्वाधारतर्फ अलिकति बढी चाहिँ हामी जान सक्दैनौँ कि पहिलाको जस्तो भन्ने मैले अघि भनिसकेको छु, यसैमा हामी केन्द्र हुन्छौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जनतासँग वडा अध्यक्षमा छौँ। हामीसँग कुराकानी गर्न बिर्तामोड वडा नम्बर 1 का वडा अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डे हुनुहुन्छ। अग्नि सर, यो स्थानीय तहको सबभन्दा अहम जिम्मेवारी, महत्त्वपूर्ण जिम्मेवारी भनेर चाहिँ फोहोर व्यवस्थापनको कुरा उठेको छ, यो के भइरहेछ बिर्तामोडको फोहोर व्यवस्थापनको सन्दर्भमा?
अति महत्त्वपूर्ण प्रश्न सोधेर तपाईँले सबैलाई सुसूचित गराउने प्रयास गरिदिनु भयो। हामीले चाहिँ फोहोरलाई जतिखेर हामी 5 वर्ष अगाडि हामी म पनि वडाध्यक्षमै निर्वाचित भएर आएको थिएँ, अहिले पनि छु, र पहिला आउँदाखेरि हामी फोहोरको ढुङ्गुरमाथि बिर्तामोड चाहिँ फोहोरै फोहोरको सहर थियो, फोहोरै फोहोरमाथि बसेका थियौँ हामी। त्यसबाट हामीले क्रमशः त्यसलाई चाहिँ हामीले चाहिँ न्यूनीकरण गर्दै 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 गएर अहिलेको चरणमा आउँदाखेरि कम्तीमा बिर्तामोड अलिकति हेर्न लायकको बनाइसकेका छौँ। अब हामीले यसलाई चाहिँ जुन कन्काईमा चाहिँ एउटा चाहिँ हाम्रो एउटा फोहोर व्यवस्थापनको एउटा चाहिँ बनाएका छौँ, त्यसबाट ग्यास उत्पादन गर्ने, मल उत्पादन गर्ने कामहरूमा चाहिँ हामी लागिरहेका छौँ, र त्यो गर्नका लागि बिर्तामोड नगरपालिकाले चाहिँ एउटा गाडीहरूको व्यवस्था गरिसकेको छ। फोहोर क्विनी फोहोरलाई व्यवस्थित गर्ने कुरामा गाडीहरू, 2 गाडीहरू हामीले चाहिँ खरिद गरिसकेका छौँ। त्यसको चाहिँ ट्रली बनाउने कामहरू भयो, त्यो बडी बनाउने कामहरूमा हामीले लागिसकेका छौँ, र 15 दिनदेखि अब त्यो 15-20 दिनदेखि चाहिँ हाम्रो चाहिँ सुरु हुन्छ, र हामीले विशेषतः हामीले फोहोर व्यवस्थापन सम्बन्धी तालिम दिने, उपभोक्तालाई तालिम दिनेको कार्यक्रम हामीले तयार गरिसकेका छ बिर्तामोड नगरपालिकाले। जस्तो वडा नम्बर 4 मा जेठ 2 गते कसरी चाहिँ सेक्रिगेसन गर्ने भन्ने कुराहरूमा त्यो एउटा छ। वडा नम्बर 3 मा जेठ 3 गते बुधबार, वडा नम्बर 1 र 2 को जेठ 5 गते शुक्रबार, वडा नम्बर 5 जेठ 7 गते आइतबार। यो चाहिँ विशेषतः 1, 2, 3, 4, 5 वडा यी वडा चाहिँ सहरी क्षेत्र भएको हुनाले पहिलो फोकस त्यहाँ गरेका छौँ हामीले, र हामीले कुइनीलाई एकातिर, नकुइनीलाई एकातिर, कुइनी जतिको चाहिँ हाम्रो कुइनी बोक्ने गाडी बेग्लै आउँछ, र नकुइनीलाई चाहिँ बेग्लै चाहिँ हामीले चाहिँ व्यवस्थापन गर्नेछौँ। र कुइनीलाई चाहिँ हामीले चाहिँ यस्तो खालको एउटा बडी बनाएका छौँ, बडी बनाएको छ। हिजो मात्रै हामीले एउटा इन्जिनियरिङलाई हामीले एउटा दिइसकेका छौँ। त्यसबाट कुनै प्रकारको गन्ध पनि नआउने, कुनै प्रकारको रस पनि नचुहिने र सबै कुराहरू व्यवस्थित गरेको चाहिँ एउटा चाहिँ बडी बन्दैछ। ढकन सहितको आफै अटोमेटिक खोल्ने, आफै चाहिँ लगाउने त्यो खालको हामीले बनाएर त्यसलाई चाहिँ व्यवस्थित गरेर हामीले चाहिँ ल्याउँदैछौँ। र म एक नम्बरवासी वीरतामा नगरवासीहरूलाई के अनुरोध गर्छु भन्दाखेरि, कुनै पनि कुराहरू कुइनीलाई एकातिर राखिदिनुहोस्, नकुइनीलाई एकातिर राखिदिनुहोस्। र हामी लगभग ढिलोमा दुई दिनमा एक दिन घटीमा आउन सक्छौँ कुइनी माल लिन। भरिसके प्रत्येक दिन हुन्छ नकुइनी माललाई त्यति चाहिँ समस्या हुँदैन। दुई तिन दिनमा आएर त्यो पनि नियमित रूपमा चलिरहन्छ। त्यो गाडी चल्ने गाडी आफै चलिरहन्छ, नचल्ने गाडीहरू आफै चाहिँ त्यो हिसाबले चाहिँ चलिरहन्छ। र त्यो नकुइनीलाई चाहिँ हामीले त्यसको पनि व्यवस्था के गरेका छौँ भन्दाखेरि, त्यसलाई चाहिँ अब नकुइनीलाईबाट पनि हामीले चाहिँ पेभर्स बनाउने कार्यक्रममा हामी चाहिँ लाग्ने भनेर चाहिँ हामीले त्यो पनि सुरु गर्न खोजिसकेका छौँ। रह्यो अर्को कुरो, जुन मल उत्पादन हुन्छ, ग्यास उत्पादन हुन थालिसक्यो, ग्यासको लागि अब हामीले चाहिँ कम्पनीहरूसँग चाहिँ त्यो सम्झौता गर्ने कुराहरू रहेको छ। मल उत्पादन गर्ने कुराहरू हुन्छ, मललाई चाहिँ अब हामीले कुन कुन कुराहरूको तत्त्व कमी छ त्यसलाई चाहिँ विशेषज्ञहरूबाट चाहिँ राखेर कुन तत्त्वहरू चाहिँ राख्ने, कुन तत्त्वहरूबाट चाहिँ त्यहाँ मलहरूलाई चाहिँ पर्याप्त चाहिँ त्यसले पौष्टिक तत्त्वहरू चाहिँ दिन्छ, ती कुराहरू हामीले वैज्ञानिकहरू विशेषज्ञहरूबाट चाहिँ गरेर त्यो मल पनि हामी चाहिँ उत्पादन गर्न लागेका छौँ। र त्यो मललाई चाहिँ अब हामीले कृषिको किसानको हातमा पुर्याउने कुरामा अब हामी लाग्दैछौँ। माधवजी,
जस्तो यहाँले अघि कुरा उठाउनुभयो, दुईवटा पार्ट छ, एउटा कुइने एउटा नकुइने।
हजुर,
नकुइने मध्ये पनि केही चाहिँ नकुइनेहरूलाई चाहिँ पेपर्स बनाउने भनेर यहाँले कुरा गर्नुभयो होइन। जस्तो सिसा लगायतका कतिपय सामग्रीहरू छन्, यिनीहरूको चाहिँ छुट्टै कारखाना चलाउन सकिँदैन र
सिसा पनि बिक्री हुन्छ, सिसा बिक्री गर्ने पनि ठामहरू छ होइन, त्यो पनि चाहिँ बिक्री हुँदो रहेछ, फलाम उद्योगमै जान्छ, कुन कुन उद्योगमा लिँदाहरू छन् त्यतातिर पनि हामी चाहिँ व्यवस्थापन गर्छौँ। त्यो पनि व्यवस्थापन हुन्छ।
जस्तो अहिले चाहिँ के देखिएको छ भने, जहीँ पनि यहाँ वृन्दावन नगरको मात्रै होइन, मैले अन्य नगरहरूमा पनि हेर्दाखेरि सिसा चाहिँ यत्रतत्र फालिएको हुन्छ। त्यो सिसालाई एउटा चाहिँ सङ्गठित गरेर एक ठाउँ राखेर, संरक्षित गरेर एक ठाउँ राखेर चाहिँ त्यसलाई चाहिँ कुनै उत्पादनशील कुरामा लगाउने गरेको अहिलेसम्म पाइएको छैन।
अब सुरु हुन्छ सबै कुराहरूको समयको माग हो, समयको मागलाई हामीले चाहिँ फलोअप गर्नुपर्छ। समयले दिएको कुरालाई समात्यो भने सबै कुराहरू पूर्णता हुन्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जनतासँग वडा अध्यक्षमा छौँ। हामीसँग कुराकानी गर्न बिरतामोड नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष तथा बिरतामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे हुनुहुन्छ। अग्नि सर, अब जस्तो यहाँको बिरतामोडको अर्को एउटा चाहिँ जल्दो बल्दो समस्याको रूपमा देखिएको छ, बुधबारे देवीहाट त्यहाँ चाहिँ पार्किङ सहितको बहुतले भवन निर्माण गर्ने भनेर चाहिँ तपाईँहरूले घोषणा पनि गर्नुभएको थियो, यो कार्यक्रम चाहिँ कहाँ पुगिरहेको छ, के भइरहेको छ?
यो कार्यक्रम हामीले चाहिँ कार्यपालिकाको सर्वसम्मत निर्णय, राजनीतिक पार्टीहरूबाट चाहिँ आएका चाहिँ सहमति, उद्योग वाणिज्य सङ्घको चाहिँ अध्यक्ष समेतको बसेको चाहिँ एउटा सहमतिका आधारमा हामीले चाहिँ नि त्यो भवन बनाउने भन्ने सहमति आज 77 सालदेखि नै सुरु गरेको र अब अन्तिम चरणमा हामीले आइसकेपछि त्यो चाहिँ नि डिपिआर बनाउने कुरामा हामी पुगेका छौँ। र डिपिआर बनाउने कुरामा त्यो जग्गा खाली गर्न हामीले व्यावसायिक साथीहरूसँग पनि कुराकानी गऱ्यौँ, पटक पटक कुराकानी गऱ्यौँ, कतिपय कुराहरू उहाँहरूसँग बसेर सम्झौता नगरपालिका पनि गरेका कुराहरू पनि छन्। र अहिले आएर पछिल्लो समयमा हामीले 35 दिने सूचना खाली गर्ने सूचना पनि जारी गरिसकेका छौँ, 15 दिने पनि जारी गरेका छौँ, 10 दिने गरेका छौँ, 3 दिने गरेका छौँ। हामीले प्रक्रिया सबै गरेका छौँ, उहाँहरू चाहिँ व्यवस्थापन गरेर जाने भनेर उहाँहरूले चाहिँ आफ्नो ठाउँलाई चाहिँ व्यवस्थित गर्ने, कहाँनिर अस्थायी रूपमा चाहिँ उहाँहरू बस्ने भन्ने कुराहरू खोजी गर्ने, त्यसमा नगरपालिकाले पनि खोजी गरिरहेको थियो होइन, कतिपय व्यवसायी साथीहरूकै कारणले त्यसलाई पनि बिग्रियो। तर पनि अहिले आएर सिटी सेन्टरमा 125-30 चाहिँ सटरहरू पसल हुने, स्टोरहरू हुने चाहिँ ठाम रहेको छ, त्यो चाहिँ नि कुराहरू व्यवसायिक साथीहरू पनि लाग्नु भएको छ र उहाँहरू चाहिँ त्यसमा लाग्नुहुन्छ, त्यतापट्टि चाहिँ सर्नुहुन्छ भन्ने कुराहरू हामी आशावादी छौँ। र हामीले अब त्यो प्रक्रिया सबै पुरा गरिसकेको हुनाले नगरपालिकाले त्यसलाई चाहिँ नि अतिक्रमणबाट अतिक्रमण गर्छ र आफ्नो चाहिँ नि नियन्त्रणमा लिन्छ र आफ्नो कार्यक्रमहरू सञ्चालन गर्छ। माधवजी,
जस्तो नगरपालिकाले अधिग्रहण जग्गा अधिग्रहण गरेर एउटा बहुतले भवनको बनाउने गरेको डिपिआर बनाउने र भोलि काम गर्ने गरेको एउटा कन्सेप्ट छ। अब त्यो बजारको एउटा मर्म छ, त्यो चाहिँ त्यहाँ चाहिँ खास गरी कृषिबाट उत्पादित सामग्रीहरू वितरण गर्ने कृषि थोक बजारको कुरा जुन आएको छ होइन, त्यो कृषि थोक बजारको कुरालाई हामी त्यहाँ चाहिँ कसरी व्यवस्थापन गर्छ?
त्यो तपाईँले बोलेको कुरा ठिक छ। कृषि थोकलाई, कृषि थोक बजार एउटा पाटो छ, बुधबारे हटिया बुधबारे देवीहाट अर्को पाटो छ, दुईवटा पाटो छ। देवीहाट भने चाहिँ नि एक बिघा जग्गा रामबाबु स्वर्गीय रामबाबु प्रसाईका चाहिँ पिताजीले राम चाहिँ तोरु बाबुको चाहिँ हजुरबाले बुबाले रामबाबुले दिनुभएको बुबा देवी प्रसाद प्रसाईको नाममा त्यो राखेको र त्यो राख्नका लागि यहाँका चाहिँ अग्रज हर्कलाल गिरी गोपाल हाम्रो राष्ट्रिय सभाका सदस्य गोपाल बस्नेत लगायतको अगुवाईमा त्यो बनाइएको, त्यो उहाँले चाहिँ दिएको हाटकै लागि भनेर दिएको, यसलाई चाहिँ सही सदुपयोग होस् भनेर दिएको। तलतिर फेरि चाहिँ नि अब तिन चार पाँच पाँच बिघाको चाहिँ एउटा चाहिँ क्षेत्र छ, त्यो चाहिँ कृषि थोक बजार, त्यो पनि उहाँहरूले नि दिएको। त्यो कृषि थोकलाई चाहिँ कृषि उपजको लागि चाहिँ नि प्रयोग गरेर आएको, त्यो पनि हामी चाहिँ नगरपालिकाको मात्र आउने कुरामा हामी ल्याउने कुरामा लागेका छौँ। त्यो चाहिँ सङ्घसँग सम्बन्धित छ, अहिले सङ्घको नियन्त्रणमा छ र सङ्घको नियन्त्रण हुनुहुँदैन, नगरपालिकाको नियन्त्रणमा हुनुपर्छ, नगरपालिकाको मात्रामा आउनुपर्छ भनेर हामीले जोरदारका कुरा उठाइरहेका छौँ। माधवजी,
जस्तो त्यहाँ पनि त चलखेल छ, यहाँको स्थानीय उत्पादन भएका सब्जीहरूले चाहिँ
थाम पाएको छैन,
ठाउँ पाएको छैन, अनि बाहिरबाट आएका चाहिँ विषादीहरूको छ, पहाडबाट आएका सामग्रीहरू बेचबिखन गर्ने ठाउँ पाएको छैन, त्यहाँ चाहिँ सिन्डिकेट प्रकारले चाहिँ चलिरहेको छ, अनि यसलाई चाहिँ स्थानीय सरकारले नियमन गर्ने पर्ने होइन र?
त्यो हो, त्यो मैले अघि भनिसकेँ, त्यो चाहिँ सँगसँग सम्बन्धित भएको हुनाले, सँगसँग सम्बन्धित भएको हुनाले उहाँका गतिविधिहरू के छन् कसो छन् भनेर नगरपालिकासँग सम्बन्धित हुँदैन र अब यसको लागि चाहिँ नि एउटा कार्यविधि तयार पारेरै चाहिँ नि नगरपालिकाले हस्तक्षेप गर्न जरुरी देखिएको अवस्था छ।
जस्तो नियमन गर्ने कुरा त नगर क्षेत्रभित्रको कुरा त सङ्घको हो कि प्रदेशको हो कि, जसरी जनतासँग सरकार राख्ने
अब यस कुरामा नगर सरकार यसो माधव, यो कुरामा अब नगरपालिका लाग्ने छ आफ्ना चाहिँ क्षेत्रमा भएका सबै कुराहरूलाई उसले चाहिँ के गर्नुपर्छ भन्ने कुरा नगरपालिका अब लाग्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जनतासँग वडा अध्यक्षमा छौँ। हामीसँग कुराकानी गर्न बिर्तामोड नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष तथा बिर्तामोड नगरका प्रवक्ता अग्निप्रसाद पाण्डे हुनुहुन्छ। अग्नि सर, तपाईँले एउटा जनतासँग डाइरेक्ट सम्बन्ध रहने गरी एउटा चाहिँ कार्यक्रम ल्याउनु भएको थियो, जनताको काम ठामको ठाम, यो कार्यक्रम चाहिँ
यो निरन्तर चलिरहेको छ। त्यो त्यसको के रह्यो भने जनतालाई के कुराको आवश्यक छ, जहाँ पुग्यो हामी, जहाँ जनप्रतिनिधि हामी जहाँ पुग्छौँ, जनताको कुरा त्यहाँबाट चाहिँ प्रत्यक्ष सम्बन्धित निकायमा चाहिँ जानकारी दिएर उहाँको कुराहरू हुने कुरा पनि तुरन्त गर्ने, नहुने कुरो कहिले गर्ने, हामीले प्रत्यक्ष उहाँहरूलाई सुनाएर चाहिँ उहाँहरूलाई चाहिँ उपभोक्ताहरू जनताहरूलाई हामीले सुनाउने काम गरेका छौँ र यसकै प्रभाव धेरै राम्रो छ र जनताहरू पनि खुसी हुने कार्यक्रम पनि हो यो। जनताको काम ठाउँको ठाउँ, हामी जहाँ पुग्छौँ त्यहाँ जनताको काम गर्छौँ र जनतालाई चाहिँ चाहिने कुराहरू त्यहाँबाट हामी बोलिदिन्छौँ भनिदिन्छौँ र यसले चाहिँ नि प्रभावकारी छ र म यो विषय यो जनता काम ठामको ठाम चाहिँ सबै क्षेत्रमा प्रभावकारी रूपमा चाहिँ लागोस् भन्ने चाहन्छु। माधवजी,
यो तपाईँको सार्वजनिक खपतको लागि मात्रै हो कि साँच्चै काम भइरहेछ?
अग्नि पाण्डे कहिले पनि झुट बोल्दैन, उसले जनता जे बोल्छ जनताकै लागि काम गरिरहेछ र जनताले उसले चाहिँ जनताको काम के कारण यिनै नारा यिनै कामले फेरि पनि निर्वाचित भएर आएको अग्नि पाण्डे, अग्नि पाण्डेको टिम हो नि त, यसैले चाहिँ गलत कहिले पनि हुँदैन।
जस्तो अग्नि सर, तपाईँहरूले योभन्दा अगाडि पनि एउटा चाहिँ कार्यक्रम ल्याउनु भएको थियो क्विक रेस्पोन्स टिम भनेर, नगरपालिकाको वडा नम्बर एकको त्यो टिम छ एउटा, त्यहाँ जनताले मेरो आज बिजुलीको बल्ब भयो, अँध्यारो भयो, हाम्रो टोल यहाँ यस्तो भयो अथवा खानेपानीको समस्या भयो भनेर त्यहाँ सुनाइसक्दा तपाईँहरूको टिमले त्यहाँ तुरन्त रेस्पोन्स गर्ने, त्यहाँ गतिविधि गर्ने,
यही हो जनताको काम ठाउँ ठाउँ भित्रै पर्छ यो,
यही भित्र
यही भित्रको जनताको काम ठाउँको ठाउँ।
भनेपछि तपाईँहरू बदल्दै लगिरहनु भएको छ होइन कार्यक्रमलाई?
कार्यक्रमहरू कतिपय बदलिन्छ, कतिपय त्यसैले नै लिएर जान्छौँ हामी विषयवस्तु हेरेर।
अब वृत्तामणको अर्को एउटा जल्दो बल्दो समस्या छ, जो तपाईँहरूले यो चाहिँ संघीय सरकारको पनि भन्नुहुन्छ, यो चाहिँ सबै संघतिर देखाउनुहुन्छ, यहाँको ट्राफिकको कुरा, जस्तो सवारी साधन पार्किङको एउटा समस्या छ, तपाईँहरूले अब देवी हाट देखाउनुहुन्छ त्यहाँ हामी बनाउँदैछौँ भन्दा, अर्को भनेको बाटो क्रस गर्ने, जस्तो वृत्तामणको मुक्ति चोकमा बाटो क्रस गर्ने कुरा, वृत्तामणका सहायक बाइपास सडकका कुराहरू, यी यस्ता समस्याले गर्दा वृत्तामण अत्यन्तै जाम भइरहेछ, यो बारेमा चाहिँ नगरको के छ सोच?
यो सबभन्दा समस्याको विषयवस्तु ट्राफिक हो, ट्राफिक जाम, र ट्राफिक जामलाई चाहिँ व्यवस्थित गर्ने कुरामा नगरपालिकाले एउटा कार्यदल पनि बनाएको, त्यो कार्यदलमा चाहिँ यातायातको चाहिँ प्रतिनिधि, हाकिम, ट्राफिक, यातायात व्यवसायीहरू, नगरपालिकाको प्रतिनिधि लगायतको एउटा टिम बनेर पनि गरेका छ। तर विषयवस्तु के रह्यो भन्दाखेरि एउटा ठाम पनि पाएको छैन, समस्या तपाईँले देख्नु भएको छ, समस्या देख्नु भएको छ भनिदिनु, सावधानको उपाय तपाईँले दिन सक्नुहुन्न कि सक्नुहुन्छ माधव सक्नुहुन्न, जसले यो ट्राफिकको जाम छ भनेर चाहिँ जो बोल्नुहुन्छ, जो प्रश्न तिर्छाउनुहुन्छ, उपाय के छ त, सावधान यो हो भनेर पनि दिनु पर्यो। सावधान दिने भने चाहिँ हाम्रो चाहिँ अब ट्राफिकको जाम नियन्त्रण भयो, सबै नियन्त्रण गर्ने भने चाहिँ बुधबार देवी हाटभित्रै पर्छ, यी सबै त्यहाँ चाहिँ पार्किङ सहितको चाहिँ बहुतल्य भवन बन्दैछ, ती हामी राख्छौँ, समय अलिकति समय लाग्ने भयो, तिन वर्षमा कम्प्लिट हुन्छ। रह्यो सबभन्दा धेरै मोटरसाइकल गाडीहरू चाहिँ ब्याङ्कका छन्, वित्तमा अधिक ब्याङ्कहरू छन्, ती ब्याङ्कहरूले आफ्ना व्यवस्थापन आफूले गर्नुपर्छ, हामीले पटक पटक भनेका छौँ, ब्याङ्कर्सहरूले ब्याङ्कहरूले आफ्ना आफ्ना गाडीहरू आफ्नो चाहिँ पार्किङमा चाहिँ व्यवस्थापन गर्नुपर्छ, सपिङ मलमा भएको सपिङ कम्प्लेक्सहरूले आफ्नो आफ्नो गाडी आफ्नो ठाउँमा चाहिँ राख्नुपर्छ भनेपछि त्यसमा ट्राफिक जाम हुन्छ। अहिले भद्रपुर रोडमा हेर्नुहोस् सबै ब्याङ्कहरू त्यहीँ छन्, ब्याङ्क बगोटामा चाहिँ चार लेनको बाटो, अहिले एक लेन पनि भेट्दैनौँ हामीले, सबैजना ट्राफिक जाम भएको हुन्छ, भने पछाडि उहाँहरूले आफ्नो गाडीको व्यवस्थापन आफूले गर्नुपर्छ, त्यो चाहिँ एकदम उहाँहरूले दर्तामै आउँदाखेरिका कुराहरू हुन्। हस्पिटलले आफ्ना चाहिँ व्यवस्थाहरू, पार्किङको व्यवस्था आफूले गर्नुपर्छ, भनेपछि नियन्त्रण हुन्छ नि त, नियन्त्रण पनि आफूले चाहिँ उपाय नदिने, भनेको कुरो पनि नसुन्ने, उपाय के हुन्छ, उपाय हुल लक गर्ने, उपाय नै हुँदैन त, हुल लक गर्नेदेखि बाहेक अरू केही पनि छैन।
अब जस्तो अहिले देखियो, तपाईँले पनि कुरा उठाउनु भयो होइन, यी ठुल्ठुला चाहिँ मलहरू बन्दैछन् होइन, ठुल्ठुला बिल्डिङहरू बन्दैछन्, त्यो बिल्डिङमा आउने सवारी साधनहरूले सडक जाम गरेको छ होइन, अब त्यहीँ बाहिर उसकै एरिया पार्किङ राखे पनि निक्लिने पस्नेमा त हाइवेमा त आउने सवारी साधनहरू त ब्लक भयो नि त,
ब्लक भयो।
त्यसो हुँदा यसलाई कम्तीमा तपाईँहरू रुललाई, यो तिमीहरूले पार्किङ क्षेत्र कहाँ बनाएको छौ त्यो तुरन्त खाली गर्नु पर्यो, त्यसलाई व्यवस्थित गर्नु पर्यो भनेर यदि नगरपालिका नलाग्ने हो भने, यदि तपाईँहरू नलाग्ने हो भने यो समस्या त जहीँको त्यहीँ रहन्छ।
ठिक हो, ठिक हो। यो विषयमा उपमेयरज्यू असाध्यै चनाखो हुनुहुन्छ, मेयर साहब त उहाँले चाहिँ पटक पटक कुरा उठाउनु भएको छ, यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर, अनुगमनको जिम्मेवारी भने उपमेयरको भएको हुनाले उपमेयरज्यूले चाहिँ नगेन्द्रज्यूले धेरै यसलाई चाहिँ पटक पटक जानकारी दिएको छ, पटक पटक सूचना दिएको छ। अब उहाँले एकैचोटि नगरपालिका टिम गएर जस्तो उहाँको कम्प्लेक्स बनाउँदाखेरि, अब हनुमान कम्प्लेक्स बनाउँदाखेरि हनुमान कम्प्लेक्सले आफ्ना गाडीको चाहिँ पार्किङ कहाँ गर्ने भन्ने कुराहरू त त्यो पास गर्दै थाहा हुन्छ नि, पास गर्दै लेखेको छ, पास गर्दै लेख कहाँ छ त, अन्डरग्राउन्ड, अन्डरग्राउन्डमा के छ, अन्डरग्राउन्ड चाहिँ पार्किङ छ, ठिक छ, अन्डरग्राउन्ड के छ, पसल छ, पसल हटाउनु पर्यो, पार्किङ राख्नु पर्यो, त्यो त आउँछ नि त कुरो हो, यो कुरामा हामी ढिलो विलम्ब गर्दैनौँ, यसलाई चाहिँ छिटै हामी गर्छौँ, त्यो चाहिँ एउटा चाहिँ हनुमान कम्प्लेक्स भने उदाहरण मात्रै हो, फेरि हनुमान कम्प्लेक्सका मित्रहरूले त्यो कुराहरूलाई चाहिँ फेरि वास्तविक बोलिदियो भनेर भनिदिनु होला, साँच्चै पो होइन त हामीले गरेको भनिदिनु होला, जे छ त्यो कार्यान्वयनमा थाहा हुन्छ।
होइन, हनुमान कम्प्लेक्सै पनि हनुमान कम्प्लेक्सकै कुरा उठेको, उसले पार्किङको क्षेत्र कहाँ दिएको छ,
मैले त्यही त भने पार्किङ कहाँ छ भन्ने कुरो खोजी हुन्छ, अब वास्तविक पनि हुनसक्छ, यो गलत पनि हुनसक्छ, भोलि खोजी गर्दाखेरि ठाउँ पत्ता लागिहाल्छ, नक्सा ल्याएर आएर नक्सामा चाहिँ हेर्दाखेरि थाहा हुन्छ, र उहाँहरूले हेर्नु पर्यो, नगरपालिकाले हेर्छ, नगरपालिकाको उपमेयरले उपमेयरज्यूले चाहिँ अध्ययन गरिरहनु भएको छ, मसिनोसँगले अध्ययन गर्नुभएको छ, उहाँले चाहिँ काम गर्नुहुन्छ।
जस्तो अहिले पनि मैले के देखिरहेको छु, नगरपालिकामा यी सबै कुरा छ, तपाईँले घर नक्सा पास गराउँदाखेरि यो प्रयोजन भनेर गर्नुभएको थियो, अन्डरग्राउन्ड पार्किङको कुरा गर्नुभएको थियो, तपाईँको सम्झौतामा यो छ, यो अनुसार खोइ भनेर चाहिँ नगरपालिकालाई एउटा पत्र पठाइदिने हुन्छ, एउटा स्थिति त बन्छ होला,
बन्छ, त्यही त त्यसलाई चाहिँ अध्ययन गर्दै हुन्छ उपमेयरज्यूले, अनि त्यसलाई चाहिँ अब के अरे ब्याङ्कलाई कहाँ राख्ने, हामीले ब्याङ्कको लागि उहाँहरूले पार्किङ सहितको सुविधा भएको ठाउँमा ब्याङ्क सार्नुहोस् भन्ने सूचना अब जारी गर्नुपर्ने अवस्था बाध्य भइसकेको छ। र त्यो राख्नुहुन्न भने उहाँ चाहिँ नबस्नुहोस्, वृत्तमा नबस्नुहोस्, आफ्नो चाहिँ गाडीहरू चाहिँ व्यवस्थित गर्न सक्नुहुन्न भने बस्नु हुँदैन, बाटामा राखेर व्यवसाय चाहिँ कडौनुको व्यवसाय गर्ने, नगरपालिकालाई सहयोग गर्नु पर्यो, नगरपालिका सौन्दर्यीकरण गर्नु भन्दाखेरि पछि सर्ने अनि सबै कुराहरू नगरपालिकाबाट चाहिँ उपभोग गरेर चाहिँ जाने, नगरपालिका क्षेत्र उपयोग गर्ने, यो कुरा मिल्दैन।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जनतासँग वडा अध्यक्षमा छौँ। हामीसँग कुराकानी गर्न बिरतामोड नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डे हुनुहुन्छ। अग्नि सर, अब हामी अलि वडातिर केन्द्रित हौँ। वडा वडामा अहिले नीति कार्यक्रमहरू बजेट योजनाहरू सङ्कलन गर्ने कामहरू भइरहेको छ होइन, अब कस्तो छ त हाम्रो चाहिँ कामहरू के भयो, कसरी सङ्कलन गर्दै हुनुहुन्छ?
हामीले विकास भनेको भौतिक पूर्वाधार बाटाघाटा मात्रै विकास होइन, अब धेरै बाटाघाटाहरू बनिसकेका छन्, बाटाघाटाहरूलाई क्रमशः बन्द लानुपर्छ र अन्य उहाँहरूको चाहिँ जीवन स्तर उकास्ने कार्यक्रम के छन् त भन्ने कुरामा हामी केन्द्रित हुनुपर्छ, तब मात्रै विकास भएको, एकजना चाहिँ जनताले एउटा परिवारले पाएको भन्ने कुराहरू बुझिन्छ। जस्तो हाम्रो पालामा अहिलेसम्म 60-64 वटा घर एक नम्बरले बनाएर दियो, बिरतामोडले चाहिँ 1000 भन्दा बढी चाहिँ घर बनाएर दियो, त्यो पायो त उसले देख्यो, यस्तै देखिने कुराहरू जस्तो चाहिँ अब हस्पिटल प्रत्येक वडामा चाहिँ आधारभूत स्वास्थ्य केन्द्रहरू चाहिँ स्थापना गरौँ, त्यो देखियो, बिरतामोड नगर हस्पिटल सञ्चालन भएको छ त्यो देखियो, बिमा सञ्चालन भएको छ त्यो देखियो, अहिले पनि चाहिँ प्रत्येक चाहिँ वडामा चाहिँ 100 परिवारलाई निशुल्क बिमा चाहिँ दिएको छ, निशुल्क बिमा गरेको छ त्यो देखियो, यी चाहिँ देखिने कुराहरू जनतासँग प्रत्यक्ष, त्यो बाटोघाटो मात्रै होइन, शिक्षामा चाहिँ तपाईँ चाहिँ लगानी गरेको छ, शिक्षाका चाहिँ हिजोका भवन हेर्नु अहिलेका भवनमा कति फरक छ, अनि त्यहाँ पनि लगानी गरेका छौँ, यी देखिने कुराहरू जे युनि विपन्न चाहिँ परिवारहरूलाई युनिफर्मको भुराहरूको बच्चाहरूको लागि युनिफर्मको व्यवस्था गरिदिएका छौँ भने यस्ता धेरै कुराहरू आचार किताबहरू चाहिँ हामीले चाहिँ वितरण गरेका छौँ, अनगिन्ती यस्ता चाहिँ डाटा गर्दा त कति बाँकी छ त भन्ने कुराहरू मात्रै हुन्छ, अब ती कति लुकेका बाँकी कुराहरूलाई पनि हामीले खोजी अब उहाँहरूको जीवन स्तर उकास्ने काममा लाग्नुपर्छ। यसै सिलसिलामा हामीले के गर्यौँ भन्दाखेरि बिरतामोड नगरपालिका वडा नम्बर 1 अपाङ्गता भएका साथीहरूका लागि, अपाङ्गता भएका चाहिँ जो आँखा देख्नुहुन्छ सुन्न सक्नुहुन्न त्यस्तो साथीहरू ह्यान्डल गर्नु, त्यस्तो साथीहरूको लागि कुचो बनाउने कार्यक्रमहरू ल्याएर कुचो बनाएर उहाँहरूलाई रोजगार गरेका छौँ, कुचो बनाउने उहाँहरूले नै हाम्रो दिपकजीहरू दिपक थापाहरूले चाहिँ ल्याउनु कार्यक्रमलाई हामीले दिउँ, पैसा दिउँ, लगानी गऱ्यौँ, उहाँहरू चाहिँ कम्तीमा 1 नम्बर उडाएका छन्, ती पनि चाहिँ लाभान्वित हुनुभएको छ। त्यस्तै गरेर हामीले मोटर ड्राइभिङ चार चक्के गाडीका लागि चाहिँ सवारी साधन चाहिँ हामीले चाहिँ सुरु गरेका छौँ, ट्रायलिङ भइराखेको छ, अनि होम वायरिङ त्यो पनि हामीले कार्यक्रम चलिरहेको छ, त्यो पनि हामीले चाहिँ गरिरहेको छ, यस्ता कार्यक्रमहरू दियौँ भने उहाँहरूको जीवन स्तर रोक्नु छ। तर विषयवस्तु के रह्यो भन्दाखेरि हामीले सार्वजनिक गरेका कुराहरूमा पनि उहाँहरू चासो दिनुहुन्न कि ती एउटा कुरो कि अघाएको छ भने चासो दिँदैन कि थाहै नभएकाले चासो दिँदैन, त्यस्तो त छैन, 1 नम्बर वडा भनेको थाहा नदिने भन्ने कुरो सबैलाई थाहा छ। मैले एक दुई ठाउँ सोधेँ के भन्दाखेरि ट्रेनिङ खुलिएको छ तर जानु जाँदाखेरि होइन हाम्रो यता काम छुट्छ, विपन्न परिवारमै जाँदाखेरि हाम्रो काम छुट्छ त्यता जाँदा त हाम्रो हुँदैन भनेपछि विपन्नता भने ज्यादै कम भइसकेको छ, त्यस्तो अवस्था भएको हुनाले अब मान्छे चाहिँ भेटिँदैन, तालिम खुलिएको छ तालिममा चाहिँ जानु भन्ने आह्वान गर्छौँ आउनुहुन्न भने यस्तो अवस्था छ, र भए पनि हामीले जबरजस्ती भए पनि उहाँहरूलाई चाहिँ हामीले लिएर जानुपर्छ।
जस्तो अघि सर मैले तपाईँलाई फेरि शिक्षासँग कुरा लगेँ, तपाईँले अघि शिक्षाको कुरा गर्दै हुनुहुन्थ्यो, जस्तो अहिले निजी विद्यालयहरूले सञ्चालन गरिरहेका कतिपय प्रतिष्ठानहरूमा चाहिँ जुत्ता मोजादेखि लिएर ड्रेसदेखि लिएर किताबहरूसम्म चाहिँ स्कुलले प्रोभाइड गर्ने त्यो बापतको पैसा लिने, कसै कसैले त प्रत्येक वर्ष चाहिँ एडमिसन भनेर भन्ने, कसैले एडमिसन नलेखिकन एडमिसन शुल्कहरू लिने यो गरेको चाहिँ छ, त्यो अहिले साना साना व्यवसायमा संलग्न रहेका मानिसहरू पनि आफ्ना बालबच्चालाई बोर्डिङमै पढाउने केही राम्रो होस् भन्ने हिसाबले सोच राख्ने गरेको छ, यस्तो गर्दाखेरि चाहिँ यो वर्गका मान्छेहरू चाहिँ यो शिक्षाबाट चाहिँ निकै प्रताडित भइरहेका छन्, यस्तो खाले व्यवसायहरूलाई तपाईँहरू कहिलेसम्म मजाले हेरेर टुलुटुलु हेरेर बस्नु?
हामीले टुलुटुलु हेरेको छैन माधवजी, हामीहरूले अनुगमनको चाहिँ नि क्रमहरू छ, सबै कुरा अनुगमन हो। उहाँहरू म चाहिँ यसै रेडियो भिजन मार्फत अहिलेको कार्यक्रमबाट म उहाँहरूलाई के जानकारी गर्न चाहन्छु भने, तपाईँले त्यस्तो गरेको छ भने तुरन्त बन्द गर्नुहोस्। फजुल कुराहरू जाने त्यहाँ राखिदिनु भएन। तपाईँका तपाईँका उत्पादन गरेका विद्यार्थीका चाहिँ शब्दहरू मेरा टेबलमा आउँछन्। तपाईँका निवेदन लेखेका कुराहरू, एउटा निवेदन लेख्न तपाईँहरूले सिकाउनु भएको छैन, त्यो सिकाइदिनुहोस्। तपाईँहरू एउटा निवेदन लेख्ने कुरामा तपाईँहरू नेपालीमा निवेदन लेख्न चाहिँ आउँदाखेरि लेख्नुहुन्न, मैले चाहिँ उहाँहरूलाई भन्ने गरेको छु, तपाईँहरू क्लियर भएर आउनुहोस्। उहाँहरूले चाहिँ बुवाको नाम लेख्न जानुहुन्न, क्लियर भएर लिएर आउनुहोस्। यस्ता कुराहरू चाहिँ यो चाहिँ सामाजिक क्षेत्रका कुराहरू थाहा छैन, तपाईँको चाहिँ वडाध्यक्षको त्यो थाहा छैन, तपाईँको मेयरको नाम के हो थाहा छैन, तपाईँको चाहिँ गार्जेनलाई चाहिँ घरमा नेपालीमा के भन्नुहुन्छ त्यो भन्न जान्नुहुन्न भने आचरण कसरी पाउनुभयो? त्यो परिवारले तपाईँले कसरी सिकाउनु भयो? लेख्न जानुहुन्न, नेपालीले अक्षरहरू लेख्न जानुहुन्न भने ती कुराहरूमा ध्यान दिनुहोस्। त्यो कुराहरू अनुगमनभित्र पर्ला होइन, पर्छ। र तपाईँहरूले चाहिँ किताब किन्ने कुराहरू, एकजना विद्यार्थीले भारी बोकेर जाँदाखेरि चाहिँ त्यसको ढाड भाँगिसकेको छ विद्यार्थीको, त्यो पनि तपाईँहरू चाहिँ ध्यान दिनुहोस्। कसो गर्दा चाहिँ सहजीकरण हुन्छ, कसरी सहजता हुन्छ भन्नेतिर लाग्नुहोस्। र फजुल खर्च फजुल कुराहरू विद्यार्थीलाई भार नलाइदिनुहोस्। अनि विद्यार्थीलाई जुन वित्तमा नगरपालिकाले दिएको 10% कोटा छात्रवृत्ति छ त्यो पूर्ण रूपमा लागू गरिदिनुहोस्। त्यसमा चाहिँ अनुगमनमा परियो भने पछि त्यसले चाहिँ के रूप ल्याउँछ तपाईँ आफै बुझ्नुहोस्।
जस्तो नि अग्नि सर, तपाईँ जतिको मान्छे सबै कुरा बुझ्ने र यो चाहिँ नगरको एउटा प्रवक्ता पनि भएको कारणले गर्दा तपाईँले चाहिँ एउटा म के भन्न चाहन्छु भने, तपाईँ जतिको एउटा प्रष्ट बोल्ने मान्छे र एउटा नगरपालिकाको प्रवक्ता पनि भएको हैसियतले, एउटा विद्यालयले यो चोटि कक्षा 4 सामाजिक विषय परिवर्तन गरो, किताब चेन्ज गरो, अर्को प्रकाशनको हालो, अघिल्लो प्रकाशनको किताब के कारणले बेठिक भयो र अहिले नयाँ किताब हाल्दा के कारणले ठिक भयो? एकै वर्षमा उसले किताब परिवर्तन गर्दैछ, त्यो परिवर्तन किन गरियो, के कारणले
खोजी हुनु पर्यो
हो? त्यो चाहिँ कम्तीमा नगरको शिक्षा समितिले पनि हेर्नु पर्यो, कम्तीमा नगरले हाम्रो नगर क्षेत्रभित्र कस्तो काम भइरहेछ, कसरी मान्छेलाई अभिभावकहरूलाई लुट्ने काम भइरहेछ, यो गरेको कुरा त तपाईँहरूले कम्तीमा हेर्नुपर्छ नि, होइन र?
ती कुराहरू कतिपय कुराहरू अलिकति नपुगेको हो कि अनुगमन, त्यो पनि है अनुगमन, सबै कुराहरू सबै राम्रो गरेको छ भन्ने कुरो पनि हुँदैन। संस्था विषयवस्तु चाहिँ शाखाहरूले सबै कुरा राम्रो गरेको छ भन्न सक्दिनँ म, के रहेछ म चाहिँ शिक्षा शाखासँग म यसलाई चाहिँ बुझेर आउने अङ्क प्रश्न पार्छु।
अब जस्तो अर्को एउटा प्रश्न भनेको, तपाईँहरूले चाहिँ स्वरोजगारीको कुरा र रोजगारीको सन्दर्भ चाहिँ अबको बजेटहरू अबको नीति कार्यक्रमहरू केन्द्रित हुनुपर्छ, आम बेरोजगारहरू कोही पनि रहनु हुँदैन, रोजगार बन्नुपर्छ भन्ने तपाईँहरू जुन हिजैदेखि एउटा कन्सेप्ट ल्याउनु भएको थियो, यो बारेमा चाहिँ के गर्दै हुन्छ?
हामीले रोजगार बन्नुपर्छ, रोजगार बनाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा महान अभियानमा हामी लाग्नुपर्छ र लाग्ने भने जनप्रतिनिधि नै हुन्, स्थानीय तहका जनप्रतिनिधि हुन्, स्थानीय तहका जनप्रतिनिधि लाग्नेछौँ र वृत्तावन नगरपालिकाहरूलाई एकदम पूर्ण रूपमा चाहिँ यसलाई सफल बनाउने कुरामा लागेका छ। धेरै कामहरू नदेख्नु होला कुरो, भएका कुराहरू देखिरहेको कुरालाई देखेको छैन भन्ने मैले देखेको मैले सुनेको छु, त्यस्तो प्रवृत्ति नगरौँ। देखेको कुरालाई चाहिँ देखेको छ भनौँ, देखेको छैन भने देखेको छैन भनौँ, ढाँट झुट कामहरू कसैले नगरौँ। र हामीले जुन अभियानमा चाहिँ रोजगार दिने कामहरूमा चाहिँ तपाईँ धेरै 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 रोजगार कार्यक्रम हामीले दिएका छौँ, त्यसलाई प्रयोग नगर्नु उहाँहरूको कुरो हो नि त, प्रयोग त गर्नु पर्यो नि त। सर्टिफिकेट लिएर आउनुभएको छ, सिटिभिटीको सर्टिफिकेट लिएर आउनुभएको छ, बसिदिनुहुन्छ। जस्तो नारी सङ्कल्प 1 छ, उसले चाहिँ प्रत्येक साल ढाकाको उत्पादन गराउँछ, हामीले चाहिँ 2-3 तार हामीले चाहिँ किनिदिएको थियो तान ओडाले, त्यसबाट उहाँले क्रमशः चाहिँ उत्पादन गर्दै गर्दै नगरपालिका समन्वय गर्दै उत्पादन गर्ने कामहरू प्रशिक्षण दिँदै कारण विद्यार्थीहरू उत्पादन गरेर चाहिँ प्रत्येकलाई चाहिँ रोजगार बनाउँदै हुन्छ, 25-30-40 चाहिँ रोजगार एउटा संस्थाले त्यति उत्पादन गराउँछ भने त्यसको सफलता हो नि त। त्यो त कहाँ गाँसियो भन्दाखेरि आय आर्जनसँग गाँसियो, कहाँ गाँस्यो भन्दा विकाससँग गाँस्यो, कहाँ गाँस्यो भन्दा समृद्धसँग गाँस्यो नि त। यो कुरामा चाहिँ नि हामी लाग्नुपर्छ र सङ्घ संस्थाहरू खालि तालिम दिने चाहिँ ताली पड्काइदिने यो खालको प्रशिक्षण दिने यो खालको ले चल्दैन। जस्तो अब एउटा महिला उद्यमशीलले एउटा चाहिँ नि क्रिस्टलको माला पोते बनाउने तालिम लियो, त्यो असाध्यै प्रभावकारी, त्यो पनि चाहिँ यस्ता यस्ता त्यो चाहिँ प्रभावकारी उहाँले उत्पादन तर उत्पादन गर्ने कुरामा आफूले सिकेको छु भन्न बसिदियो भने त्यो अर्थै हुँदैन त खर्च बेकारमा जान्छ सिकेर कम्तीमा भए पनि आफ्नै परिवारलाई पनि उत्पादन गराएर दिनुभयो भने त्यो पनि आयसँग चाहिँ आमदामीसँग जोडियो
भनेको मतलब चाहिँ तपाईँहरूले नगरपालिकाले लगानी गरेर जुन तालिम प्रशिक्षणहरू दिन्छ त्यसलाई भरमार रूपमा आयआर्जनसँग जोडेर त्यसको ठिक ढङ्गले सदुपयोग गर्नुहोस् भन्ने कुरा
गर्नुपर्छ जस्तो पञ्चकन्यामा हामीले चाहिँ नौमती बाजा महिलाहरूले महिला नौमती बाजा थोरै रकमले चाहिँ उहाँहरूले चाहिँ आमदामी बढाउनु भएको छ प्रत्येक कार्यक्रममा जानु भएको छ नौमती बाजा लिएर जानु भएको छ बजाउनु भएको छ थोरै रकमले आमदामी बढो उहाँहरूले चाहिँ कोष पनि स्थापना गर्नुभएको छ अनि उहाँहरूको चाहिँ हिँडेको रोजगार पनि आउँछ भनेपछि
त त्यो त संस्कृति संरक्षण
समृद्ध संस्कृति संरक्षण सहितको कार्यक्रम भयो नि त त्यो कुरामा चाहिँ हामी लाग्नु यस्तो यस्तो कुरामा चाहिँ हामी लाग्नुपर्छ लागेका छौँ र त्यस पछाडि अब त्यसैलाई मात्रै होइन त्यो अर्को विकल्प के छ त अर्को आउनु पर्यो अर्कोलाई चाहिँ हामीले जोड्नु पर्यो आमदामीसँग जोड्नु पर्यो उसको चाहिँ नि तालिम उसको चाहिँ दिएको पैसा उसलाई चाहिँ गरेका कामहरूको चाहिँ आमदामीसँग जोड्नु पर्यो र आमदामीबाट चाहिँ उसले चाहिँ कति आमदामी उत्पादन गर्छ कति आमदामी आउँछ भन्ने कुराहरू चाहिँ हामीले लाग्न जरुरी छ माधव
अब जस्तो हामी अब अन्तिम अन्तिम चढ्न छौँ तपाईँ खास गरी वडावासीहरूलाई के भन्न चाहनुहुन्छ कि तपाईँले एउटा च्यालेन्ज पनि गर्नुभएको छ जनता काम ठामको ठाम भन्ने जुन च्यालेन्ज हो यो सुशासनको एउटा काम हो
हजुर
होइन अब यो च्यालेन्ज गरिरहनु भएको छ र आम जनता तपाईँको वडावासी र तपाईँ प्रवक्ताको हैसियतले यो नगरवासीलाई के भन्न चाहनुहुन्छ
सबै जनप्रतिनिधिहरूले लाग्नु भएको छ तर अझ सशक्त रूपमा लागौँ र जनताको कामलाई चाहिँ पिठ्यौ नफर्काउँ अनुहार खुलाएर अनुहार देखाएर चाहिँ काम गरौँ हामीले र जहाँ समस्या आउँछ जनताको काम ठाउँको ठाउँ तुरुन्तै काम गर्न सिकौँ तुरुन्तै काम गर्नु गर्नु भएको छ नगरेको साथीहरूलाई चाहिँ भने यो वडाध्यक्षलाई मात्रै होइन जनप्रतिनिधि सबैलाई त्यसो भएको हुनाले त्यसले चाहिँ के गर्छ भन्दाखेरि जनताले चाहिँ हरेक विषयको चाहिँ सुशासनको चाहिँ राहत पाउने विकास निर्माणको काम राहत पाउने समस्याको चाहिँ राहत पाउने तुरुन्तै उहाँहरूले सुन्ने गरी हामीले काम गऱ्यौँ भने देख्ने गरी काम गऱ्यौँ भने यो नै चाहिँ हाम्रो जनप्रतिनिधिको चाहिँ श्रेय र उपदायता हुन्छ भन्दै म आजको अङ्कबाट बिदा माग्दै अर्को अङ्कमा भेट्ने आशा गर्दछु धन्यवाद नमस्कार
अघि सर अब आजको समय लगभग सकिएको छ आज हामी आज तपाईँको जन्मदिन पनि परेको हुनाले हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गर्न चाहन्छु
धन्यवाद माधवजी म अब डाँडो काट्दै काट्दै 62-63-64 कतातिर पुग्न लागिसक्यो अझै जोस जाँगर भने चाहिँ मरेको छैन जस्तो लाग्दैछ अब यसलाई चाहिँ नि यस्तै ऊर्जा मलाई प्राप्त भइरहोस् माधवजीहरू साथीहरू सबैले सहयोग सद्भाव राखिदिनु भएको छ यहाँहरूलाई चाहिँ मेरो जन्मोत्सवमा सबैले सहयोग गरिदिनु मलाई शुभकामना दिनु हुने सबैलाई म धन्यवाद पनि दिन
चाहन्छु
आज हामीले बिर्तामोड नगरपालिका वडा नम्बर 1 वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेसँग कुराकानी गर्यौँ वास्तवमै जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्नुपर्छ जनताको काम ठामको ठाम भन्ने कार्यक्रमलाई अझ प्रभावकारी बनाउने र जनताका हरेक समस्याहरूमा जनप्रतिनिधिले ठाडो शिर गरेर जनताका समस्याहरूलाई तुरन्त समाधान गर्ने नीति शैली अप्नाउनुपर्छ त मात्रै यो संविधानले देखाएको बाटो पनि कार्यान्वयन गरेको ठहर्नेछ
बिर्तामोड नगरपालिका वडा नम्बर 1 अध्यक्ष तथा बिर्तामोड नगरका प्रवक्ता अग्निप्रसाद पाण्डे जनतासँग अध्यक्ष कार्यक्रममा कुराकानी गर्दै आजका लागि जनतासँग अध्यक्ष यति नै अर्को महिनाको 1 गते बिहान यसै गरी नगर प्रवक्ता तथा वडा नम्बर 1 अध्यक्षसित कुराकानी गर्नेछौँ भने 15 गते बिर्तामोड नगरपालिका वडा नम्बर 1 गर्दै गरेका कामका सन्दर्भमा नागरिकका सवाल बिर्तामोड 1 कार्यक्रमका साथ उपस्थित हुनेछौँ तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु नमस्कार
सत्य छ निर्विक छ मनमा विश्वास छ गीत छ संगीत छ उत्साहको रंग छ खोज छ खबर छ अनि आफ्नो पान छ रेडियो विजन रेडियो विजन
रेडियो विजन तपाईको रेडियो तपाईकै आवाज